नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल फागुन महिनाको 19 गते बिहिबार, फागुन शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार मार्च 3 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई प्राथमिकताका साथ छापेका छन्। संसद बैठक अवरूद्ध हुँदै आएको 6 महिना भइसकेको छ। 176 दिनदेखि संसद अवरोध छ। संसद खुलाउन सांसदहरूको माग छ। एमालेको अडान भने यथावत नै रहेको छ। सभामुख एमाले झनै टकराव बढ़ेको छ। माओवादीभित्रको विवादमा विप्लव प्रवेश गरेका छन्। प्रधानमन्त्री देउबा र अमेरिकाका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको छ। एकैपटक 21 सुरुङ मार्गको अध्ययन हुँदैछ। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मूलत यिनै प्रसंगलाई प्राथमिकताका साथ खबर छापेका छन्। कार्यक्रमको शुरूमा हामीले लिएका छौं संसद बैठक सम्बन्धी प्रसंग। 6 महिनादेखि संसद काम बिना दाम शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ। प्रतिनिधि सभाको बैठक बुधबार तोकिएकै समय 1 बजे शुरू भयो, तर सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढ़ाउने बित्तिकै एमालेका सांसदले विगतमा जस्तै सीटबाट उठेर वेलमा पुगे र नाराबाजी थाले। नाराबाजी 6 मिनटसम्म नरोकिएपछि सभामुख सापकोटाले कार्यसूची अनुसार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्न कानून मन्त्री दिलेन्द्र प्रसाद बडुलाई समय दिनुभयो। मन्त्री बडुले प्रतिवेदन पेश गरिसक्ना साथ सभामुख सापकोटाले फागुन 22 सम्मका लागि बैठक अन्त्य गर्नुभयो। चालू अधिवेशनकै सबैभन्दा छोटो समय 7 मिनट 36 सेकेण्डमा बैठक सकियो। बैठक अन्त्य भएपछि पनि सांसदहरू संसद भवनमा आउने क्रम जारी थियो, तर कसैले पनि हाजिर गर्न छुटाएनन्। हाजिरीपछि संसद सचिवालयले ट्याक्सी खर्च र बैठक भत्ता 1,000 रूपियाँ उपलब्ध गराउँछ। सचिवालयले सांसदलाई बैठक अन्त्य भएको 1 घण्टासम्म हाजिर गर्न पाउने सुविधा दिएको छ। प्रमुख प्रतिपक्षी एमालेका सांसदले भदौ 23 यता संसद बैठकमा निरन्तर नाराबाजी गरिरहेका छन्। सभामुख सापकोटाले नाराबाजी स्थगनका लागि आग्रह गर्ने तर एमाले सांसदहरूले नसुन्ने हुनाले बैठक छोटो समयमै अन्त्य हुने क्रम चलिरहेको छ। नाराबाजी गरिरहेका एमाले सांसदहरूले तलब भत्ता भने बुझिरहेका छन्। संसदमा बजेट पारित, एमसीसी सम्झौता अनुमोदन बाहेकका बिजनेसमा काम नहुँदा सत्तारूढ़ दलका सांसदहरूले पनि हाजिर गर्दै तलब भत्ता र अन्य सुविधा लिइरहेका छन्। संसदको जारी 10 अधिवेशन मक्सिर 28 शुरू भएको हो। बुधबारसम्म 9 बैठक बसेका छन्, तर संसद जम्मा 7 घण्टा 5 मिनट 47 सेकेण्ड चलेको छ। चालू अधिवेशनकै लामो बैठक एमसीसी सम्झौता अनुमोदन गर्ने दिन आइतबार चलेको थियो। त्यस दिन एमालेको नाराबाजी बीच पनि छलफल र अनुमोदनमा 4 घण्टा भन्दा बढ़ी बैठक चलेको थियो। संघीय संसद सचिवालयका अनुसार संसदमा 57 विधेयक विचाराधीन छन्। तीमध्ये प्रतिनिधि सभामा 42 र राष्ट्रिय सभामा 15 छन्। राष्ट्रिय सभाले टुंग्याएर प्रतिनिधि सभामा पेश गरिएका विधेयक मात्रै 11 रहेका छन्। त्यस्तै सरकारले पछिल्लो पटक जारी गरेका 5 अध्यादेश प्रतिस्थापन विधेयक नल्याइएकै कारण निष्क्रिय भएका छन्। तर अहिले विधेयक अधिवेशन भए पनि राष्ट्रिय सभाबाट पारित लोक सेवा आयोग विधेयक सन्देशसहित टेबुल गर्ने बाहेक कुनै पनि विधेयकको प्रक्रिया प्रतिनिधि सभामा अघि बढ़न सकेको छैन। 6 महिनादेखि संसद काम बिना दाम, कान्तिपुरको मुख्य खबर हो यो। यता नयाँ पत्रिकाले पनि 176 दिनदेखि संसद अवरोध भएको प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएको छ। संसद अवरोधले एमालेको झनै प्रतिष्ठा खस्काएको छ। लोकतान्त्रिक प्रतिबद्धताको प्रश्न खड़ा गरेको छ। जनताको विश्वासप्रति घात गर्ने काम भएको छ। यसको मूल्य आउने चुनावमा तिर्नुपर्छ। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिक्रिया दिनुभएको छ। त्यस्तै जसपाका संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जनताको सर्वोच्च प्रतिनिधि सभा 6 महिनादेखि जसरी बन्द बस्नु उपयुक्त होइन, यो गैरजिम्मेवारीपन भयो, मलाई हीनता र लज्जाबोध हुन्छ, हामी आउँछौ, हस्ताक्षर गर्छौ, भत्ता बुझ्छौं, हिँड्छौं, काम केही गर्दैनौ, बिना कामको ज्याला लिनु राम्रो होइन, यो बेठिक भइरहेको छ, उहाँले भन्नुभएको छ। प्रमुख प्रतिपक्षी वेलमा गएको विषय सत्तापक्षका लागि गम्भीर विषय नै बनेन, उहाँहरूले आनन्द मानिरहनु भएको छ। सत्तापक्ष यो विषयलाई लिएर गम्भीर छैन, सत्तापक्ष र सभामुख हामीले उठाएका विषयहरूप्रति गम्भीर बन्नु भएन, संसद अवरोध रहर होइन बाध्यता हो, नेकपा एमालेका उपनेता सुभाष नेमाङले प्रतिक्रिया दिनुभएको छ। हामीले परिस्थिति ख्याल गरेर अत्यावश्यक काम कार्यवाही चलाइरहेका छौं। यो एकतर्फी लामो नाराबाजी उपयुक्त भएन, जिम्मेवारपूर्ण भएन जस्तो देखिन थालेको छ। छिट्टै नै सबैको सहभागिता हुने गरी सदन सञ्चालन हुन्छ भन्ने विश्वास छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले प्रतिक्रिया दिनुभएको छ, नयाँ पत्रिकाले छापेको छ। सभामुख एमाले झनै टकराव, यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा छ। प्रमुख प्रतिपक्षी एमाले र सभामुख बीच झनै टकरावको स्थिति देखिएको छ। एमसीसी अनुमोदनपछि एमाले मंगलबार 12 बजे धारणा सार्वजनिक गर्ने क्रममा सभामुखको चरको आलोचना गर्यो। त्यसमा लगाइएका आरोप पुष्टि गर्न सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले चुनौती दिएको छ। देशको जिम्मेवार राजनैतिक दलको लेटर हेडमा उहाँ सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक तथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार निकालेको प्रेस नोटमा लेखिएको छ, लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ। सभामुखले संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रही संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आएको पनि प्रेस नोटमा उल्लेख छ। कपोकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुष्प्रचार खेदजनक छ। उहाँले बोलेको भनेर प्रचार गरिएको विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौ, न्यौपानेले लेखेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा जारी अवरोधलाई अनदेखा गर्दै बलमिचाई गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक रहेको भन्दै प्रेस वक्तव्य निकाल्नु भएको थियो। सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्ने जस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै एमसीसी सम्बन्धी प्रस्ताव टेबल गर्नु परेमा आत्महत्या गर्छु भन्ने जस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो। षड्यन्त्रको पटकथा तयार भएपछि भने सभामुख भनेको अम्पायर हो भन्ने जस्ता शब्दावली प्रयोगमा ओर्लिनुभयो। अध्यक्ष ओलीले वक्तव्यमा भन्नुभएको थियो यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालना भन्दा पनि दल विशेषको आज्ञा पालन गर्ने देखिन्छ। उहाँ नै दलहरूले कार्यवाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो, ओलीले उल्लेख गर्नुभएको छ। ओलीद्वारा मंगलबार चरको आलोचना भएको छ सभामुखलाई, ती आरोप पुष्टि गर्न सभामुखले चुनौती दिनुभएको छ। एमाले नेता भन्नुहुन्छ सभामुखले भेदभाव गरेकै कारण संसद अवरोध कायमै छ, अन्नपूर्ण पोस्टले छापेको छ। माओवादी भित्रको विवादमा विप्लव प्रवेश, यो खबर नागरिक दैनिकमा छ। नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द विप्लवको प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायण काजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ, नागरिक दैनिक अगाडि लेख्छ। संवादमा एकले अर्कोलाई सहकारीका लागि प्रस्ताव गरेका छन्। यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अड्कलबाजी हुन थालेको छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल बीच भएको अनुदान सम्झौता माओवादी केन्द्रका अध्यक्ष दाहाल समेतको अग्रसरतामा प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। अध्यक्ष दाहालले एमसीसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको व्हीप उल्लंघन गर्ने 7 सांसदलाई कार्यवाही गर्नुपर्ने, एमसीसी सम्झौताको विपक्षमा रहेका नेता श्रेष्ठ पार्टी छाड्न स्वतन्त्र रहेको र पार्टी छोड्दा वामदेव गौतमको जस्तै हालत हुने भनेपछि विवाद बढ़ेको हो। दाहालको यस भनाईले आफ्नो अपमान भएको श्रेष्ठले बुझे माओवादी केन्द्र दलीय रूपमा एमसीसी सम्झौताको पक्षमा उभिएपछि श्रेष्ठ लगायत केही नेताले त्यसको विपक्षमा अभिव्यक्ति दिएका थिए। एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर अध्यक्ष दाहालसँग मतभेद उत्पन्न भएपछि नेता श्रेष्ठले मंगलबार आफू निकट नेताहरूसँग परामर्श गर्नुभएको थियो। उहाँले मंगलबार नै वामदेव गौतम र झरनाथ खनालसँग पनि छलफल गरेको बताइएको छ, तर यसको पुष्टि हुन सकेको छैन। पार्टीभित्र आफू निकट नेताहरूसँग परामर्श गरेको अर्को दिन श्रेष्ठले विप्लवलाई भेटेर सहकार्यको प्रस्ताव राख्नुभएको हो। कम्युनिष्ट पार्टीका महासचिव विप्लवले भने विचार मिल्ने र राष्ट्रियताको सवालमा मत मिल्नेसँग सहकारी हुन सक्ने भन्दै यसका लागि श्रेष्ठसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ। दाहालले आफूसँग चिडिएका श्रेष्ठलाई भेटेर दायाँ बायाँ नसोच्न, एमसीसीबारे आफ्नो मत पार्टीभित्रै राख्न र अन्य विषयमा एकताबद्ध भएर अघि बढ़न आग्रह गर्नुभएको छ। श्रेष्ठ पूर्व एकता केन्द्र भ्युत्याउने तयारीमा रहेको पनि स्रोतको दावी छ। यस्तो बेलामा श्रेष्ठले विप्लवसँग गरेको कुराकानीले नयाँ मोड़ लिन सक्ने अड्कलबाजी हुन थालेको छ। माओवादीभित्रको विवादमा विप्लव प्रवेश, नागरिकले छापेको खबर हो यो। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अबकै छिन् विज्ञापन।
लु है लाखे, यो झुसे त कता हो गुडुगुडु?
फागुन महिनामा के गर्ने थाहा छैन? घोडा कार्यालयमा निवेदन दिन जान लागेको।
लु है, मैले के कुरा गरेर गाली पो गरेँ कि के हो?
तपाईँले रोजगारीको अवसर प्राप्त गर्न वडा कार्यालयमा फागुन महिना भित्रै निवेदन दिनुपर्छ है। कुरा बुझ्नु भयो त?
बुझ्यो सर।
लु, दुई चारवटा रोजगारी मलाई पनि दिएता।
तपाईँ पनि काम गर्ने त?
हौ, काम भनेको त पैसा पो त। काम नगरी बागसाल खेल्न कसलाई पो मन लागेको छ र?
यदि तपाईँ पनि आफ्नै वडामा विकास निर्माणको काम गर्न चाहनुहुन्छ भने फागुन महिनाभित्र वडा कार्यालयमा निवेदन दिनुहोस्।
लु है, तँलाई छेरपटी लाग्ला है। हामीलाई त केही भन्दै नभनी आफू मात्रै निवेदन दिन जान लागेको, कस्तो मान्छे हो तँ त?
या दाई, तपाईँलाई गाउँले ठिक छ, काम गर्न त जोसुकैले निवेदन दिन सकिहाल्छ नि।
हौ, जोसुले त पुरै डिस्पो हाने हौ। उसले चाहिँ काम गर्ने, मैले चाहिँ काम गर्दै नगर्ने भन्ने पनि हुन्छ। म पनि आजै वडा कार्यालयमा जान्छु।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
आमा, भोक लाग्यो। आमा, भोक लाग्यो भने के? तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदै रहेछ यो। अँ, खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै, कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै।
एकजना दिनभरि गाउँ घुमेर हिँड्छन्, लाज पचेका मान्छेहरू। बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका बाँकी प्रसंगहरू। प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन बीच मंगलबार राति टेलिफोन वार्ता भएको छ। यो प्रसंगलाई गोर्खापत्रले मुख्य खबरका रूपमा छापेको छ। नेपाली समयअनुसार मंगलबार राति भएको टेलिफोन वार्तामा हालै अनुमोदन भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन MCC सम्झौता, नेपाल अमेरिका सम्बन्ध तथा विकास सहयोग एवं रूस युक्रेन द्वन्द्वले निम्ति आएको परिस्थितिका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएको सन्दर्भमा पनि प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्री ब्लिन्केन बीच टेलिफोन वार्ता भएको हो। यसैबीच प्रतिनिधि सभाबाट अनुमोदन गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन MCC सम्झौतालाई अमेरिका स्थित MCCको मुख्यालयले स्वीकार गरेको छ। MCC मुख्यालयले MCC र नेपाल सरकार बीच भएको 50 करोड़ अमेरिकी डलर बराबरको मिलेनियम कम्प्याक्टलाई स्वीकार गरेको जनाएको हो। MCC सम्झौता व्याख्या कार्यात्मक घोषणा सहित प्रतिनिधि सभामा यही फागुन 15 गते अनुमोदन भएको थियो। यो निर्णयसँगै सम्झौता कार्यान्वयनका लागि बाटो खुलेको एमसीसी मुख्यालयले जनाएको छ। प्रधानमन्त्री देउबा र अमेरिकाका विदेश मन्त्री बीच फोन वार्ता, एमसीसी र युक्रेन समस्याबारे छलफल, सम्झौता कार्यान्वयन सहज, एमसीसी मुख्यालय गोर्खापत्रले छापेको छ। यता राजधानीले किन उभियो नेपाल युक्रेनको पक्षमा शीर्षक दिँदै समाचार छापेको छ। नेपालले युक्रेनको पक्ष लिएर मतदान गरेसँगै धेरैले नेपालको विदेश नीतिको विषयलाई लिएर चर्चा पनि गरेका छन्। नेपालको परराष्ट्र नीति 2077मा संयुक्त राष्ट्रसंघको बड़ापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने र विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्न संविधानले नीतिगत मार्गदर्शन गरेको उल्लेख छ। विदेश नीतिको विषयमा चर्चा भइरहँदा विज्ञहरू भने यसलाई स्वाभाविक मान्छन्। यसअघि पनि नेपालले कुनै देशमा भएको घटनाको विषयमा विरोध जनाएको उदाहरण भएको हुँदा अहिलेको यो अवस्थामा आफ्नो मत राख्नुलाई स्वाभाविक मान्नुपर्ने विज्ञको मत रहेको छ, राजधानी दैनिकले छापेको छ। भिजिट भिसामा तपाईँ खाड़ी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ, त्यसो हो भने तपाईँको ब्याङ्क खातामा 5,00,000 नगद चाहिने भएको छ। यस्तै वार्षिक आमदानी 10,00,000 हुनुपर्नेछ। भिजिट भिसा दुरूपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्याएका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कड़ाई गर्न लागेको हो। भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिश गर्न सरकारले गत माघ 11 गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाँडलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ। चप्पल लगाएर पनि भिजिटका नाममा विदेशमा गई विचल्ली पर्ने गरेको देखिएकाले यस्तो प्रावधान राखिएको गृह मन्त्रालयका प्रवक्ता एवं कार्यदलका संयोजक फणीन्द्रमणि पोखरेलले बताउनुभयो। जतिसक्दो छिटो कार्यविधि बनाएर भिजिटमा जानेमाथि कड़ाई हुन्छ, प्रवक्ता पोखरेलले भन्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यागमन विभाग र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै कार्यविधि बनाउने भएका छन्। भिजिट भिसामा थप कड़ाई अन्नपूर्ण पोस्टले छापेको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। फरक फरक विषयलाई सम्पादकीयमा छापेका छन् पत्र पत्रिकाले। विद्यालय शिक्षामा प्रतिगमन नहोस् शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। संविधानले समग्र शिक्षालाई संघ प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचीमा राखे पनि आधारभूत तथा माध्यमिक शिक्षालाई प्रष्टै रूपमा स्थानीय तहको एकल अधिकारमा समेटेको छ। नवस्थापित संहितामा स्थानीय तहलाई बलियो बनाउने मात्र होइन सार्वजनिक विद्यालय शिक्षामा गुणात्मक सुधार गर्ने असल मनाशयले देशको मूल कानूनले यस्तो व्यवस्था गरेको हो। यसरी आफ्नो ठाउँ ठाउँका बालबालिकाको भविष्यप्रति स्थानीय तहलाई नै जवाबदेही बनाउनु सार्वजनिक शिक्षा सुधारको क्षेत्रमा एउटा पाइला हो। तर यस क्षेत्रको एउटा प्रमुख सरकारवाला शिक्षकहरूलाई शुरूदेखि नै यो कुरा चित्त बुझेको थिएन। उनीहरू शिक्षक महासंघ प्रति संगठित रूपमै यो व्यवस्थाको विरोधमा थिए। गत साता त शिक्षा मन्त्री देवेन्द्र पौडेलले नै विद्यालयमा पालिकाका अधिकार खोज्ने गरी शिक्षक महासंघसँग सहमति गरेका छन्, जुन आपत्तिजनक छ। विद्यालय शिक्षामा प्रतिगमन निम्त्याउने यो असंवैधानिक कदमलाई शिक्षा मन्त्री र मन्त्रालयले सच्याउनु पर्छ। कान्तिपुरको सम्पादकीय हो यो। म्यानपावर धेरै ठगी अचाकली, वैदेशिक रोजगारी र म्यानपावर कम्पनीहरूले यसमा ठगी गरेको प्रसंगलाई अन्नपूर्ण पोस्टले सम्पादकीयमा छापेको छ। आजनाको दुखद अवसान शीर्षकमा अन्नपूर्ण पोस्टले नागरिक दैनिकले सम्पादकीय छापेको छ भने एमसीसी अनुमोदनको असर शीर्षकमा राजधानी दैनिकले सम्पादकीय छापेको छ भने गोर्खापत्र दैनिकले वन्यजन्तु रोक्न कार्यक्रम शीर्षकमा सम्पादकीय छापेको छ। सम्पादकीयपछि अब अन्य प्रसंगहरू। फौजदारी अभियोग लागेका नेता पार्टीमा सक्रिय रहेका छन्। यो खबर नागरिक दैनिकमा छ। फौजदारी अभियोग लागेपछि संसद पदबाट निलम्बित व्यक्तिहरू राजनीतिक दलमा भने महत्वपूर्ण पदमा छन्। भ्रष्टाचार र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कानूनी रूपमा अभियुक्त भए पनि पार्टीभित्र भने उनीहरू महत्वपूर्ण भूमिकासहित सक्रिय छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाका कुल 275 सांसद मध्ये 4 निलम्बनमा छन्, जसमा नेपाली कंग्रेसका 2, जनता समाजवादी पार्टी र जसपाका 1-1 छन्। सांसद पदबाट निलम्बन भए पनि उनीहरू आफ्नो पार्टीभित्र पदमा कायमै छन्। यो खबर नागरिकले छापेको छ। अब पत्र पत्रिकामा छापिएका अन्य केही प्रसंग छोटकरीमा गोर्खा सैनिकबारे बेलायतसँग वार्ता गर्न टोली गठन भएको छ। भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्यालाई वार्ता मार्फत अघि बढ़ाउने बाटो खुलेको छ। बेलायत सरकारसँग वार्ता गर्न नेपाली राजदूतको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय सरकारले गरेको छ। संचार तथा सूचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बुधबार दिएको जानकारी अनुसार मन्त्री परिषदले फागुन 16 उक्त निर्णय गरेको हो। सन् 1997 अघि भर्ती भएका गोर्खा सैनिकलाई सेवामन रहँदा र अवकाशपछि सुविधा तथा पेन्सनमा विवाद भएको छ। यस विषयमा वार्ता गर्न टोली गठन गरिने भएको छ। प्रबल बन्यो सिंहदरबार, 8 रेक्टरसम्मको भूकम्प थेग्ने क्षमता, यो खबर गोर्खापत्रमा छ। भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग पश्चिमी मोहडा प्रबलीकरणको काम पूरा भएको छ। यो प्रबलीकरणसँगै उक्त भवन 8 रेक्टरसम्मको भूकम्प थेग्ने क्षमताको भएको छ, गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। सरकारले एकैपटक देशभरका 21 सुरुङ मार्गको अध्ययन अघि बढ़ाएको छ। यसअघि 11 सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने भने पनि चालू आर्थिक वर्ष 2078-79 त्यस्तो संख्या वृद्धि गरी 21 सुरुङ मार्गको अध्ययन गर्न थालिएको हो। रसुवा भित्रावती, बबई छिन्चु, ताथली रवि ओपी, गोदावरी मानचौर, दुमलिङ वासपाङ चेपाङ मार्ग, फसरे खोला छोरेपाटन र राज दुबोल सुनमाई सुरुङ मार्गको अध्ययन पनि अघि बढ़ेको छ, आर्थिक अभियान दैनिकले छापेको छ। यता राजधानी दैनिकले राष्ट्रिय गौरवका आधा दर्जन आयोजना एक दशकमा आधा पनि छैन भौतिक प्रगति शीर्षक दिँदै समाचार छापेको छ। सरकारले विभिन्न सड़क लगायतका विकास सम्बन्धी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सड़क सम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवका आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखिएको पाइँदैन, यो खबर राजधानीले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।